जागलम्क चम्कहेको यो धुन सुनेपछि श्रोताहरू तपाईँलाई थाहा भइहाल्यो, आज पनि हामी साँझको 5:30 बजे तपाईँको रेडियो सेटमा युवा संसार कार्यक्रम लिएर उपस्थित भइसकेका छौँ। तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ रेडियो एडलेड 101.5 MHz यो स्थानीय तरङ्गमा, भने तपाईँले अनलाइनमा हामीलाई सुन्न सक्नुहुन्छ radio.edu.au। तपाईँले फुर्सदको समयमा हामीलाई सुन्न सक्नुहुन्छ युवासंसार.com, ipsjournal.com, अनि त्योभन्दा अझै पनि सजिलो चाहिँ कहाँबाट सुन्न सकिन्छ आइट्युन्समा। आज यो संसारको स्टुडियोमा हामी 3 जना भेला भएका छौँ। आज नयाँ हाम्रो साथीहरू केही हप्तादेखि हामीले इन्ट्रोड्युस गर्दै आएको छौँ हाम्रो नयाँ टिमलाई। हामी एकजना नयाँ साथीलाई आज इन्ट्रोड्युस गर्दैछौँ, अनि एकजना हामीले गेस्टलाई पनि बोलाएको छौँ। त्यसभन्दाखेरि हाम्रो स्टुडियोमा हामी 4 जनाहरू हुन्छौँ। गेस्ट हाम्रो आइपुग्नु भएको छैन, हामी पर्खिँदैछौँ। गेस्टलाई हामी केही बेरपछि स्वागत गर्छौँ। अहिले हामीले स्वागत गर्छौँ हाम्रो नयाँ साथी राज बजगाईलाई। राज बजगाई, आजदेखि हाम्रो नयाँ टिममा स्वागत छ।
धन्यवाद
श्रोताहरू। राज बजगाई केही समय अघिदेखि हाम्रो ट्रेनिङमा हुनुहुन्छ, र अरू साथीहरू जस्तै ट्रेनिङ सकेपछि फुल फ्लेजेड फुल टाइम होइन रेडियोमा आउँदै हुनुहुन्छ। अब सीताको पालीमा हामी आज के कन्टेन्ट जेनेरेट गर्दैछौँ अथवा बजाउँदैछौँ रेडियोमा?
आजको कार्यक्रममा चाहिँ हामी धेरैवटा कन्टेन्टहरू प्रस्तुत गर्नेछौँ होइन। युवा गतिविधि त हाम्रो नियमित कन्टेन्ट छँदै नै छ,
गीत सङ्गीत पनि छँदैछ,
गीत सङ्गीत त छँदै नै छन् होइन, मिठा मिठा गीत सङ्गीतहरू छँदै नै छन्। अनि एउटा इन्टरभ्यू रहेको छ, इन्द्रले भनिहाल्यो
हाम्रो गेस्ट आउँदै हुनुहुन्छ,
गेस्ट शोभा
विश्व
हाम्रो यङ ट्यालेन्ट, उहाँसँग इन्टरभ्यू रहेको छ। अनि भुटान अपडेट पनि हामीले केही समयदेखि तपाईँहरूलाई दिँदै आइरहेका छौँ, हो त्यो पनि रहेको छ। अनि अर्को चाहिँ हाम्रो नेपाली सांस्कृतिक मा धेरै समयदेखि रहनु भएको
एकजना एकदम मूर्धन्य श्रष्टा,
मूर्धन्य श्रष्टा फतेमान राज
भण्डारीको बारेमा हामी के चर्चा गर्छौँ,
जीवनी रहेको छ।
श्रोताहरू, हामीले आज भन्ने कन्टेन्ट सीताको मुखबाट सुनिहाल्नु भयो। हामीलाई यदि सम्पर्क गर्न चाहनुहुन्छ, तपाईँ आफ्नो कन्टेन्टहरू अथवा आफूलाई चाहेको यो विषयवस्तु सुनाउन चाहनुहुन्छ अथवा रेडियो प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला फेसबुकमा। फेसबुक तपाईँ लाइक गर्न सक्नुहुन्छ अर्थात् हाम्रो फ्रेन्ड्स बन्न सक्नुहुन्छ। त्यसपछि हाम्रो इमेल ठेगाना रहेको छ yuva.sansar@hotmail.com।
अनि आजको कार्यक्रममा स्टडी टी प्लस अस्ट्रेलिया अस्ट्रेलियन फ्याक्ट्सहरू पनि
सीताले स्टडी टिप्स तर स्टडी त्यहाँ पढ्ने बिर्से जस्तो छ,
इक्जामको नजिक आइरहेछ होइन, तपाईँहरू धेरै कुरा जान्न सक्नुहुन्छ, कसरी पढ्नु पर्ने भनेर टिप्स लिन सक्नुहुन्छ। यसका लागि तपाईँहरूले हाम्रो रेडियो सुनिरहनु पर्ने हुन्छ,
छोडेर नजानु होला कहिले। अब हामी कार्यक्रम सुरु गर्छौँ सदा चाहिँ युवा गतिविधिबाट। सङ्गीत त हामीले अलिक पछाडि सार्यौँ अहिलेलाई होइन, हामीसँग समय सुरुमै भनिहाल्छौँ, हामीसँग निकै टाइट छ समय आजलाई, त्यही भएर हामी अगाडि सुरु गरिहाल्छौँ युवा गतिविधि। म सुरु गर्दैछु। गत डिसेम्बरमा दिल्लीको सार्वजनिक बसमा एक युवतीको बलात्कार गरी हत्या गरेको अपराधमा 4 जना युवालाई मृत्युदण्ड दिएको छ। दिल्लीको एक विशेष अदालतले सो मुद्दाको अन्तिम फैसला दिँदै 4 अभियुक्तलाई जघन्य अपराधको आरोपमा यसै साता मृत्युदण्डको सजाय सुनाएको हो। अदालतको आदेश अनुसार उनीहरूलाई झुन्ड्याएर मृत्युदण्ड दिइनेछ। मृत्युदण्ड पाउनेमा मुकेश सिंह, विजय शर्मा, आकाश ठाकुर र पवन गुप्ता हुन्। न्यायाधीश योगेश खन्नाले सो मुद्दा एकदमै विशेष किसिमको भन्दै कुनै प्रकारको छुट नदिएको बताए। 23 वर्षीय युवतीलाई सार्वजनिक बसमा ती युवाले सामूहिक बलात्कार गरेका थिए। उपचारको क्रममा ती युवतीको मृत्यु भएपछि भारतभर बलात्कारीलाई कडा कारवाही गर्नुपर्ने माग गर्दै प्रदर्शनहरू भएका थिए। दबावको कारण भारतीय संसदले त्यसविरुद्ध कडा कानून ल्याउन बाध्य भएको थियो। मुद्दा फैसला गर्ने अदालत वरिपरि बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग गर्दै प्रदर्शन भएको थियो। अदालतलाई सुरक्षा प्रदान गर्न 100 दङ्गा प्रहरी समेत परिचालन गर्नु परेको थियो। हत्या गरिएकी युवतीका आमा बाबुले अदालतको निर्णयबाट आफूहरू सन्तुष्ट रहेको प्रतिक्रिया दिए।
भारतको अरुणाचल प्रदेश राज्यको गाउँमा युवाहरू बिस्तारै जागिर खोज्दै देशका अरू ठूला सहरहरू थाक्न थालेका छन्। यो राज्यमा 77% मानिस गाउँमा बस्छन्। सरकारले यसै साता आयोजन गरेको एक रोजगार मेलामा त्यहाँका युवाहरूले हस्पिटालिटीदेखि प्लास्टिक मौलिङ जस्ता क्षेत्रमा पनि काम गर्न तयार रहेको बताए। अहिलेसम्म यो राज्यमा सरकारी जागिर युवाहरूका लागि मुख्य आकर्षण रहे पनि जब युवाहरूले निजी क्षेत्रमा जागिर खोज्न वा आफ्नै व्यवसाय खोल्न पनि तयार रहेको जानकारी दिए। राज्यमा जागिरको कुनै सम्भावना नभएका क्षेत्रमा समेत उनीहरूले चासो देखाएका छन्। यसले युवतीहरू अगाडि छन्। मेलामा सेन्ट्रल इन्स्टिट्युट अफ प्लास्टिक इन्जिनियरिङ एन्ड टेक्नोलोजीको इन्स्टलमा सयौं युवतीले प्लास्टिक मेसिन अपरेसनको तालिम लिन नाम दर्ता गराए।
कङ्गोमा रहेका विद्रोही समूहहरूले युवाहरूलाई आफ्नो समूहमा भर्ना गर्ने क्रम तीव्र पारेपछि उगाण्डा कङ्गोमा रहेको युएन शान्ति सेना र इन्टरनेसनल कन्फरेन्स अन द ग्रेट लेक्स रिजनले त्यस विरुद्ध अभियान सुरु गरेको छ। परिवारले युवाहरू हराउन थालेको उजुरी दिएपछि यो अभियान सुरु भएको हो। देशका मसिना सहर र राजधानीबाट पनि युवाहरू हराउने क्रम बढेको छ त्यहाँ। समाचार अनुसार विद्रोहीहरूले युवालाई कृषि फार्ममा जागिर दिलाउने लोभ देखाएर सहरबाट गाउँ लाने र अनि जबरजस्ती उनीहरूलाई विद्रोही सेनामा भर्ती गर्ने क्रम बढेको छ। कङ्गोमा एडिएफ, एनएएलयू, पीआरए, एलआरए र युपिसी जस्ता दर्जनौं हतियारधारी विद्रोही समूहहरू युद्धरत छन्।
साउथ अफ्रिकामा युवा उद्यमीहरूको संख्या दिनानुदिन बढ्दैछ। कुनै ठूला कम्पनीमा जागिर खाने भन्दा पनि आफ्नै व्यवसाय खोलेर उद्यमी बन्ने तोड युवाहरू माझ बढेको छ। साउथ अफ्रिका सहरहरूमध्ये क्याप टाउनमा उद्यमीहरूका लागि आकर्षण बनेको छ। युनिभर्सिटी पढ्दै गर्ने युवाहरू यस्ता अभियानमा बढी लागेको देखिन्छ। गत सत्ता क्याप टाउनमा भएको पहिलो अक्रोड यङ लिडर समिटले यसको राम्रो जजलको दियो। दर्जनौ युवा उद्यमीहरूले सो सभामा आफ्ना अनुभव बाँडे, व्यापार विस्तारका लागि सञ्जाल विस्तार गरे अनि अनुभवी व्यवसायीको मन्तव्य सुने।
युकेको ग्लास्गो सिटी काउन्सिलमा युवाहरूले गर्ने आपराधिक गतिविधिमा कमी आएको समाचार छ। सिटी काउन्सिलले हालै निकालेको तथ्याङ्क अनुसार 2012-13 7,725 युवाहरू सम्मिलित अपराधिक घटनाहरू दर्ता भए। अघिल्लो वर्ष यो संख्या 8,734 थियो भने 2007-08 13,981 त्यस्ता घटना दर्ता भएका थिए। खास गरी नाइफ क्यारिङ र नाइफ एसल्टका घटनाहरूमा कमी आएको छ। प्रहरी, स्थानीय समुदाय र समाजसेवामा सक्रिय युवाहरूको संयुक्त प्रयासपछि यस्ता घटनामा कमी आएको हो। स्थानीय प्रशासनले युवाहरूलाई अपराध भन्दा पनि खेलकुद र क्रियाकलापमा व्यस्त राख्न थालेपछि युवा अपराधमा कमी आएको त्यहाँका मानिसहरूको बुझाइ छ। प्रहरी र स्थानीय प्रशासनले अपराध गरे बापत जेल सजाय दिनुभन्दा ती युवालाई अपराध गर्नबाट कसरी रोक्ने भन्ने उपायहरू अपनाउन थालेको केही वर्ष भयो। यसपछि मलाई भर्खरै आज मात्रै भुटनिस एथनिक स्कुलको मिटिङबाट प्राप्त जानकारी मेरो अगाडि छ। आज भुटनिस एथनिक स्कुल जो एडिलेडमा सञ्चालित भइरहेको छ भाषाको अस्पाइस बडीको रूपमा, त्यसको विशेष बैठक बसेको थियो र बैठकले चाहिँ सञ्चालन समितिको फेरबदल भएको जानकारी मलाई स्कुलका प्रिन्सिपल र पुनः प्रिन्सिपलको रूपमा काम गर्ने प्रकाश धमलाबाट प्राप्त भएको छ। उहाँले पठाएको यो डिटेलमा लेखेको चेयरपर्सनको रूपमा कमल दाहाल र थिलचन्द सापकोटा लेख्नु भएको छ। सायद कमल दाहाल चेयरपर्सन र थिलचन्द सापकोटा भाइस चेयरपर्सन जस्तो लाग्यो मलाई। सेक्रेटरीमा हुनुहुन्छ लक्ष्मी भट्टराई र मोहन प्रसाद भट्टराई। ट्रेजररमा हुनुहुन्छ चुडामणि पोखरेल र चित्र गौतम। पब्लिक रिलेसन कोअर्डिनेटरमा डोमनाथ काफ्ले र भोलानाथ धमला हाम्रो आजीवन हुनुहुन्छ, होइन, हाम्रो सहकर्मी। प्रिन्सिपलमा हुनुहुन्छ होम प्रकाश धमला। भाइस प्रिन्सिपलमा गङ्गा अधिकारी। त्यसपछि कल्चरल कोअर्डिनेटर्स भनेर उहाँ लेख्नु भएको छ नारद दाहाल, पूजा गुरुङ, लक्ष्मण गुरुङ, विकास विश्व र मङ्गली गुरुङ। टिचर्सहरूको उहाँ नाम लेख्नु भएको छ बिर्ख गुरुङ, देवीचरण ढुङ्गेल, ओम प्रकाश धमला, गङ्गा अधिकारी, लक्ष्मी भट्टराई, कुलचन्द्र भण्डारी, हरि पोखरेल, डोमनाथ काफ्ले, ज्योति खतिवडा, जय भण्डारी, कमल दाहाल, मोहन प्रसाद भट्टराई, ठक प्रसाद दाहाल, आरके घले, चिणमणि पोखरेल, चित्र गौतम, सोमनाथ भट्टराई, हेमा नेपाल, लक्ष्मी दाहाल, चन्द्र राई, तारामणि गौतम र इन्द्र प्रकाश निरौला। स्पोर्ट्स कोअर्डिनेटरमा हुनुहुन्छ बिरेन दाहाल। त्यसपछि करिकुलम डेभलपमेन्ट टिम भनेर बनाउनु भएको छ उहाँले, यसमा हुनुहुन्छ जय भण्डारी, डोमनाथ काफ्ले, भोलानाथ धमला, होम प्रकाश धमला, बिर्ख गुरुङ, देवीचरण ढुङ्गेल, शान्तिराम ढकाल, नारद दाहाल, लक्ष्मी भट्टराई। यो आज मात्र भुटनिस एथनिक स्कुल को विशेष बैठक प्राप्त जानकारी हमें प्राप्त भयो। अब चाहिँ हामी संगीत गीत संगीततर्फ लाग्दै छौं। गीत संगीतमा सीताले पहिलो गीत कुन बजाउने भनेर तयारी गरेछ।
हजुर, अब चाहिँ गीतै बजाउँ होला हैन। यो गीत चाहिँ गाउँ गाउँबाट उठो भन्ने नेपाली मुभी बलिदानबाट रहेको छ। अनि यो गीत चाहिँ हाम्रो रिक्वेस्टमा आएको छ हैन। यो गीत चाहिँ रिक्वेस्ट गर्नुभएको छ देविका अधिकारी ज्यूले गोर्खाल्यान्ड प्रति समर्पित गर्दै।
गोर्खाल्यान्ड इन्डियामा गोर्खाल्यान्ड आन्दोलन खुब चर्किरहेको छ होइन। गोर्खाल्यान्ड आन्दोलनबाट गोर्खाल्यान्ड राज्य प्राप्त गर्नुपर्छ भन्ने आह्वानका साथ यो गीत देविका अधिकारीको तर्फबाट। गाउँबाट उठ बस्ती बस्तीबाट उठ, यो निकै जोसिलो खालको गीत गोर्खाल्यान्ड प्राप्त गर्नलाई गाउँ गाउँबाट उठ भनेको होला सायद देविकाले होइन। अब हाम्रो नयाँ मित्र राज बजगाईको अनुभव सुनौ न, कस्तो लाग्दैछ रेडियोभित्र बसेर बोल्दाखेरि?
एकदम रमाइलो लागिरहेको छ। पहिलाचोटि म चाहिँ सानो बच्चादेखि यो रेडियोभित्र बसेर बोल्न पाए पनि हुन्थ्यो भन्ने खालको हुन्थ्यो। आज चाहिँ मलाई पहिलोचोटि रेडियोमा बोल्दाखेरि एकदम रमाइलो हर्ष लाग्यो।
सपना साकार भएको छ
बच्चैदेखि नै।
त्यो स्टुडियोभित्र बस्दाखेरि कस्तो अप्ठ्यारो अथवा डर लाग्ने खालको केही भयो कि भएन?
अब अलिअलि त डर त लाग्ने कुरो भइ नै हो किनभने पहिलोचोटि हो, र पनि एकदम रमाइलो भएर रमाइलो चाहिँ धेर भइरहेको छ।
रमाइलो चाहिँ धेर भइरहेको छ है। एकछिनपछि बोल्ने पनि पाला आउँछ, त्यतिखेर चाहिँ स्पष्टसँगले बोल्नुपर्ने अवस्था हुन्छ होइन।
अब त्यो पनि प्रयास गर्ने कुरो हुन्छ किनभने हामीहरू अस्ट्रेलिया आएर चाहिँ तिन चार वर्षपछि चाहिँ हाम्रो नेपाली कमजोर त हुने कुरो नै भइगयो
नेपाल अङ्ग्रेजी भएको छ
नेपाल अङ्ग्रेजी भइरहेछ पक्कै पनि
होइन हुन चाहिँ हामीले सुरुमा यो संसार कार्यक्रम सुरु गर्दा हाम्रो भाषा के हुन्छ भन्दाखेरि चाहिँ हामी नेपाल अङ्ग्रेजीमा बोल्छौँ भन्ने कुरो भएको थियो होइन त्यसको अर्थ चाहिँ नेपाली शब्दलाई बटार्ने चाहिँ होइन नेपाली र अङ्ग्रेजी शब्द बराबरी युज गर्ने हो बराबरी युज गर्ने हो त्यो भएर हुन्छ होइन अब सीताको हातमा चाहिँ निकै टिप्स लिएर आएको छु म भन्दैछु होइन टिप्स
मैले अघि नै भने अनुसार होइन स्टडी टिप्स लिएर आएको थिएँ भनेको थिएँ होइन त्यही भन्न गइरहेछु अब सबै स्टडी टिप्स स्टार्ट गर्नुभन्दा पहिले चाहिँ म राजलाई एउटा क्वेसन गर्न गइरहेछु होइन हो अनि तिमी चाहिँ पढ्नको लागि अब इक्जाम सपोज वान मन्थ छ होइन आउनको लागि कहिलेदेखि चाहिँ सुरु गर्छु इक्जामको लागि प्रिपेयर गर्नको लागि
म त साँच्चै रियलमा भन्नुपर्दा एक दिन अगाडि
हाम्रो साथीहरू पनि त्यसो गर्नुहुन्छ होला कब गर्नु पनि हुन्छ अब कतिले गर्नु नै हुँदैन होइन मैले चाहिँ कस्तो टिप्स लिएर आएको छु भने अब कस्तो टिप्सहरू अप्नाउँदाखेरि चाहिँ अब इक्जाममा सक्सेसफुल हुन्छ धेरै इन्फर्मेसनहरू याद गर्न सकिन्छ भन्ने अब पहिलो त हामीले लेखेर पढ्यौँ भने हामीलाई धेरै याद हुन्छ होइन अनि रिसर्च के अब लेखेर पढ्ने चाहिँ यो चाहिँ प्रुभन पनि भइसकेको छ धेरै इन्फर्मेसन याद हुन्छ भनेर अनि हामी लेख्दाखेरि अब कुन कलरले अब पढ्छौँ अनि लेख्छौँ अब लेख्दाखेरि अब कुन कलरले लेखेको हुन्छ कहाँ लेखेको हुन्छ पेपरमा हो त
भनेपछि त्यो पढ्दाखेरि कुन विषयवस्तु चाहिँ एउटा कलरले लेख्ने अनि अर्को चाहिँ अर्को लेख्ने अर्को लेख्ने कन्टेन्ट लेखेपछि यो कलरले यो लेखेको थियो
मलाई भनेर ठ्याक्कै हाम्रो ब्रेनमा अनि एक्जाम गर्दै गर्दाखेरि चाहिँ
यो कलर लेखेको थियो
यो कलर लेखेको थिए यो पेपरको यो कर्नरमा भनेर हुन्छ नि हो त्यसले चाहिँ धेरै
राम्रो राम्रो टेक्निक रहेछ
हो त एउटा रहेको छ होइन अनि अर्को चाहिँ बिबीचमा ब्रेक लिएर पढ्ने अब एकदम चुप्पा चुप एउटा कोठामा बसेर घन्टौँ घन्टौँ रटेर पढ्नुभन्दा होइन बिबीचमा दस दस मिनटको ब्रेक लिएर लिनुभयो भने आफ्नो माइन्डलाई रिफ्रेस पनि हुन्छ होइन आफूले पढेको याद पनि हुन्छ
यसरी पढ्नु म चाहिँ नभन हाम्रो साथीहरू चाहिँ स्कुलमा कसरी पढ्थ्यो भने चाहिँ त्यो रट्ने बानी हुन्छ नि त्यो सरले लेखाएको नोट जस्ता त्यस्तै रटेर लेख्नुपर्छ होइन नोटमा चाहिँ अनि हामी चाहिँ त्यो जङ्गलतिर जानु पर्थ्यो क्याम्पमा त पढ्नु होइन अनि गएर चाहिँ रट्ने के भन्दा एन्द 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 रट्ने क्या त्यस्तो रट्ने चाहिँ होइन
वहाँ हुँदा त त्यसै गरिन्थ्यो यहाँ त अलिक डिफ्रेन्ट पनि छ होइन अनि दस मिनट यताउता हिँड्यो भने अब आफ्नो के भन्छ रिफ्रेस गर्ने इम्प्रुभ पनि हुन्छ इन्फर्मेसन रिमेम्बर गर्ने अनि अर्को चाहिँ त्यो इन एडिसन अफ टेकिङ ब्रेक्स होइन तपाईँहरूले अब एउटा कोठा मात्रै बसेर पढिरहनु भन्दा आफ्नो लोकेसनहरू चेन्ज गरेर पढ्नुभयो पनि धेरै हेल्प गर्छ अब
कोहीलाई कोठामा बस्ने कोहीलाई किचनमा बस्ने कोहीलाई बाहिर
सपोजको लागि
फुलबारीमा बस्ने
कोही कोही बेला किचनको डेस्कमा भयो कोही कोही बेला गएर लाइब्रेरीमा गयो होइन हो त्यहाँ गएर पढ्नुभयो भने अब मैले यहाँ बसेर पढेको थिएँ यो भनेर तपाईँलाई पछि क्या याद गर्न धेरै सहयोग हुनेछ अनि धेरै फोकस पनि भएर जान्छ अनि यताउता अब घुमेर मुभ भएर पढ्नुभयो भने रिसोर्सेसहरू कलेक्ट गर्न पनि सकिन्छ होइन स्किल पनि इम्प्रुभ भएर जान्छ अनि अर्को चिज रहेको छ अब पढ्दाखेरि दिमाग एकदम स्लो हुन्छ होइन त्यसका लागि एनर्जी ड्रिङ्क्स कफीहरू खाएर त्यसले चाहिँ अवेक राख्छ होइन आफूलाई निन्द्राबाट
जोगाउँछ
त्यसले साइड इफेक्ट पनि गर्छ होइन
त्यसले साइड इफेक्ट गर्छ होइन त्यसले चाहिँ माल डिहाइड्रेसन गर्छ अरे होइन त्यो माल डिहाइड्रेसनले चाहिँ के गर्छ भन्दा हाम्रो कग्नेटिभ फङ्सन हुन्छ नि ब्रेनको हो त्यसले कग्नेटिभ फङ्सन र मेन्टल पर्फर्मेन्समा चाहिँ एकदमै हानि गर्छ होइन अनि जति सक्दो चाहिँ एनर्जी र कफी चाहिँ एभोइड गरेर पानीको बोतल चाहिँ छेउमा राखेर पढ्दाखेरि त खानुभयो भने तपाईँको दिमाग पनि मजाले चल्ने छ होइन
तर कफीले त कोहीले दिमाग के अरे फुर्ती बनाउँछ त मान्छे फेरि
होइन फुर्ती बनाए पनि त्यसले साइड इफेक्ट
त हुन्छ नि त होइन अनि पानीले त हुँदैन एकदम हुन्छ नि आफूलाई हाइड्रेट राख्छ एकदम राम्रो गर्छ अनि लास्टमा चाहिँ टेस्ट योर सेल्फ पढ्नुहुन्छ अब एकछिन रट्नुहुन्छ होइन अब रटो रटो सकियो भन्दा पनि अब रट्यो अनि
रटन रटन फर्गटन भएन
रटेर अनि आफूलाई टेस्ट गर्नुहोस् एउटा कागजमा लेख्नुहोस् अब जस्तो सिमिलर हुन्छ नि त्यो इन्फर्मेसन चाहिँ फेमिलराइज गर्नुहोस् अनि इक्जामको सेटिङमा हुन्छ नि क्वेसनहरू कसरी आउँछ हो त्यस्तै सेटिङमा गरेर पढ्नुभयो भने चाहिँ अब एकदमै तपाईँलाई सजिलो हुन्छ
इक्जाम पास गर्नलाई
अनि तपाईँको स्टडी एनहान्स गर्छ होइन स्टडी स्क्रिप्टहरू यो विकेन्डमा म एउटा न्युज पेपर पढ्दै थिएँ होइन न्युज पेपरको टाइटल आएको थियो जर्नल अफ एक्सपेरिमेन्टल साइकोलोजीमा चाहिँ डिस्क्राइब गरिएको थियो दुईवटा वर्ड होइन स्टडिङ बाई टेस्टिङ मेथड भनेर गरिएको थियो होइन त्यो चाहिँ स्टडी गरेको बेलामा चाहिँ होइन त्यति धेरै बिबिचमा त्यो टेस्ट गरेर भने चाहिँ धेरै उतो हुन्छ होइन
याद गर्न सजिलो हुन्छ
एक्चुअल टेस्टको जस्तो बनाएर गर्नु भने धेरै सजिलो हुन्छ
टिप्स पढ्नको लागि टिप्स निकै मिठो मिठो टिप्सहरू अरू टिप्स केही छ
टिप्स त्यस्तै उस्तै होला
ठिक छ अब टिप्स निकै मिठो भयो श्रोताहरू तपाईँहरू इक्जामको तयारी गर्दै हुनुहुन्छ भने सीताको यो टिप्सलाई फलो गर्नु होला
आयो के साथीहरूलाई अलिकति भए पनि सहयोग मिल्यो होला
सीताले पनि यो टिप्स प्रयोग गरेको भन्ने मलाई लाग्छ होइन
म पनि युज गर्छु बेला बेला इक्जाम आएको बेला
अहिले इक्जाम आएको छैन ओके अब दोस्रो सङ्गीत हामीले बजाउने बेला भएको छ कुन गीत ल्याएको छ सीताको हातमा गीत देख्दैछु म कुन गीत बजाउनु खोजिया छ
गीत कुन रहेको थियो प्रमोद खरेलको मलाई जसले पनि किन रुवाउँछ
मलाई जसले पनि किन रुवाउँछ प्रमोद खरेलको स्वरमा यो गीत मलाई जसले पनि किन रुवाउँछ मिठो धुन ब्याकग्राउन्डमा तपाईँको बजिरहेको छ. हामीले सुरुमा भनेका थियौँ तपाईँलाई आज हामी नेपाली साङ्गीतिक आकाशका एकजना मूर्धन्य स्रष्टा फतिमान राज भण्डारीको बारेमा छोटकरीमा जानकारी दिन्छौँ. उहाँले यो धरतीलाई गत मङ्गलबार बिदा लिएर जानुभयो धरतीबाट. उहाँको पार्थिव शरीर हामीसँग छैन तर उहाँका मिठा धुन मिठा सङ्गीत उहाँले दिनुभएको यो योगदान नेपाली सङ्गीत यो भण्डारमा अनन्तकालसम्म बसिरहनेछ. हामी उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्छौँ र उहाँको बारेमा केही थोर बहुत जाने नजानेको कुराहरू हामीले तपाईँलाई पस्किने प्रयास गर्दैछौँ. मलाई नयाँ साथी हाम्रो राज बजगाईले सहयोग गर्दैछ. यहाँ म सुरु गर्छु. गायक प्रेम ध्वज प्रधान मङ्गलबार सबेरे पशुपति मा स्तब्ध थिए. मैले यो कान्तिपुरबाट लिएको छु यो लेख. मङ्गलबार गायक फतेवान राज भण्डारीको अन्तिम दाह संस्कार पशुपति आर्यघाटमा भएको थियो र त्यहीँबाट रिपोर्टिङ भएको छ. गएको शनिबार मात्रै उनले गायक फतेवान राज भण्डारीलाई भेटेका थिए. बिरामी भएर अस्पताल भर्ना गरिएका गायक फतेवानलाई भेट्दा श्वास फेर्न गाह्रो भएको सुने. अनि सल्लाह दिए रामदेवको अनुलोम विलोम गर्नु ठिक हुन्छ. उनले पनि भने अस्पतालमा एक साता बस्नुपर्ने सुनाए. मलाई थाहै थिएन कि उहाँलाई यति ठुलो सकस रहेछ शरीरभित्र बस्ने. प्रेम ध्वजले अन्तिम भेट सम्झे सायद उहाँलाई पनि थिएन. अझै 10-15 वर्ष बाँच्ने इच्छा व्यक्त गर्नुभएको थियो तर भजन र आधुनिक गीतका लेजेन्ड फतेमानको इच्छा पुर्याउनु पाएन. बरु मर्न बरु गाह्रो हुन्न भन्ने फतेमानले 77 वर्षको उमेरमा फोक्सोको क्यान्सरका कारण सोमबार राति 12:50 मा यो संसारबाट बिदा लिए. उनको पार्थिव शरीरलाई मङ्गलबार बिहान 7:30 पशुपतिमै अन्तिम संस्कारका लागि राखिँदा प्रेमध्वज अफसोसमा थिए. प्रसारण प्राङ्गणमा प्रेमध्वजभन्दा 6 महिना कान्छा फतेमानमै स्पिकरमा गुन्जिरहेका थिए. यस्तो पनि हुँदो रहेछ जिन्दगी कहिले कहिले. नातिकाजीको सङ्गीत रहेको उक्त गीतले नै गायक फतेमानको प्रतिभा मासमा चिनिएको थियो. यसका गीतकार यादव खरेलले नोस्टाल्जिक बने. त्यो गीत गाएर उहाँ अथवा फतेमान 2025 सालमा रेड नेपालले गरेको आधुनिक गीत सम्मेलनमा प्रथम हुनुभएको थियो. कोलकातामा रेकर्ड गराइसकिएपछि यो गीतले हामी दुवैलाई एकचोटि स्थापित गरिदियो. गीतकार खरेल फतेमानसँगको आधा शताब्दी लामो सङ्गीतलाई साक्षी राखेर भन्छन् उहाँ सुगम सङ्गीतको अग्रणी गायक सृजनशीलताका हिसाबले उर्वर गायनमा पृथक शैली. खरेलले उपचारकै क्रममा गायकसँग ओम अस्पतालको साङ्गीतिक कुराकानीलाई सम्झे. हामी एउटा गजल रेकर्ड गराउने सुरमा थियौँ. त्यहीँ उहाँले रफ ट्र्याकमा गाउनुभयो तर चित्त बुझाइसक्नु भएको थिएन. त्यो अब अपुरै रह्यो. मैले पिएँ धेरै पिएँ आफ्ना सारा खुसी पिएँ. यस्ता पनि समय थियो उहाँ यहाँ म कसैको थिएँ. गीतकार यादव खरेलले रक्सीको अवसरबारे लेखेको यो गीत यो गजलका हरफमा स्वर भर्न गाएक फतेमानलाई उनीहरूले पिएको चुरोटको धुवाँ बाधक बनिदियो. प्रेमध्वज भन्छन् 10-12 वर्ष अघि नै हामीले चुरोट छोड भन्दै आएका थियौँ तर उहाँ सक्दिनँ भन्थे. उनी 70 वर्षको हुँदा नेपालयले फतेमान 70 एल्बम निकाल्दा 8 गीत कम्पोजको जिम्मा पाएका थिए सङ्गीतकार आवासले. चुरोटमा उहाँको एकदम मोह. उहाँले फतेमानसँगको काममा चुरोटको किस्सा जोडे. चुरोटले स्वरमा असर गर्छ भनेर म एकैबिहीन उहाँको घरमा पुगेँ. तैपनि स्वर भने जस्तो आएन. पछि थाहा भयो उहाँले म आउने थाहा पाएर पहिल्यै खाइसक्नु भएको रहेछ। तर पनि आभास उनको स्वर बुढौलीमा झन् गहनता बढ्दै गएको मान्थे। धेरै गाएको स्वरमा पछि मेसिनले मरमसला मिलाउनु पर्छ, तर उहाँको भोइसको फ्लो अधिक घटेको थिएन। सानानीको गालैमा कालो कोठी रहेछ। रातो चन्द्र सूर्य गीतका गायक फतेमानका दुई छोरा तीन छोरी र पत्नी छन्। उनी जहाँ जन्मिए हुर्किए र परिचय बनाए मंगलबार बिहान त्यहीँ अर्थात् पशुपतिमा अस्ताए। परिवारले उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति क्षेत्र नै राख्न उपयुक्त ठानेको थियो। श्रद्धाञ्जली अर्पणका लागि नेपाल सरकारका अध्यक्ष खिलराज रेग्मी र मन्त्रीहरू साहित्यकार संगीतकर्मी र कलाकारको बाक्लो उपस्थिति रहेको थियो।
1993 साल मङ्सिर 13 गते काठमाडौँको पशुपति नजिक देवपतनमा जन्म भएका फतेमान भण्डारीका बुबा जीवनमान तबलावाद हुनुहुन्थ्यो। सुरुमा भजन गायनबाट आफ्नो सङ्गीतीय यात्रा सुरु गरेका फतेमान 2018 सालमा गीत गाउनका लागि रेडियो नेपाल प्रवेश गर्नुभएको थियो। त्यस बेला फतेमानलाई नातिकाजीले तानेर रेडियो नेपाल पुर्याएका थिए। लेखक तथा साहित्यकार नरेन्द्र राज परसाई विगत सम्झनुभयो। स्वर्गीय नातिकाजी नारायण गोपाल जस्ता संस्थासँग अत्यन्तै निकट सम्वेदन थियो फतेमानको। नेपाली सङ्गीतमा शिखर पुस्तकका लेखक परसाई भन्नुहुन्छ, एउटै गीतले नारायण गोपाल र फतेमान दुवैलाई उचाइमा पुर्यायो। यो त्यो गीत थियो, बनै खायो डडेलोले मनै खायो त्यो मोरीको पापी मायाले। प्रसाई सम्झनुहुन्छ, नारायण गोपाल अरूका गीतमा विरलै सङ्गीत दिन्थे र त्यो गीत पनि त्यति विरही मध्येको एक थियो। परसाईका अनुसार उहाँलाई धेरैले त्यस्तुरामकै रूपमा सम्झन्थे। स्वर सङ्गीत र रचना सङ्गीतका तिनै धनीमान फतेमानले आफ्नो उचाइ कायम गर्नुभयो। भजन गायनबाट यात्रा सुरु भए पनि नेपाली आधुनिक गीतको गोल्ड एज निर्माणमा उहाँको योगदान निकै महत्त्वपूर्ण रह्यो। उहाँका मर्न बरु गाह्रो हुन्छ सानानीको गालैमा भन्ने बनै खायो डडेलोले अझै पनि सबैले सुन्ने गरेका छौँ र गुनगुनाउने पनि गरेका छन्। त्यस्तो त नेपालीलाई एक बनाउने र नेपालीको मनमा राष्ट्रिय भावना जगाउने गीत रातो र चन्द्र सूर्य पनि उनै फतेमान नै थिए। तर प्रसाईको गुनासो छ, आधुनिक प्रस्तुति फतेमान जस्ता संस्थाको योगदान बिर्सिएर उहाँ भन्नुहुन्छ, आधुनिकबाट उत्तर आधुनिकतर्फ नेपाली सङ्गीत अधिक बढ्यो र फतेमानको योगदान पनि समाजले बिर्सिँदै गयो।
श्रोताहरू, समय निकै छुट्टिँदै गएको छ, हामी फतेमानलाई यति नै सम्झन्छौँ। हामी फतेमानप्रति श्रद्धाञ्जली अर्पण गर्दैछौँ। हामी यसपछि हाम्रा आज हामीले भनेको अतिथिसँग कुरा गर्नेछौँ। अहिलेलाई राजभाइले अघि भने जस्तै हामी फतेमानलाई श्रद्धाञ्जली अर्पण गर्दै यो फतेमानकै स्वरमा निकै मिठो गीत राजभाइले चुनेर ल्याएको छ, यहाँ हामी यो सुनाउँदैछौँ। बनै खायो डडेलोले मनै खायो त्यही मोरीको पापी माया। पापी मायाले मनै खायो मेरो पनि खायो राजको खायो कि खाएन
झन्डै झन्डै
हो किताको त मोरीले खाने कुरो होइन मोराले खायो कि श्रोताहरू तपाईँ अहिले हामीलाई सुन्नुहुन्छ रेडियो एडलेट 101.5 को मेगा हजमा युवा संसार अनलाइनमा सुन्नुहुन्छ रेडियो डट एडलेट डट इडियु डट एयु मार्फत संसारभर फुर्सदको बेला हामीलाई सुन्न सक्नुहुन्छ युवा संसार डट कम आइपिए जर्नल डट कम अनि आइट्युन्सबाट पनि अब चाहिँ हामीले स्वागत गर्ने बेला भएको छ हाम्रो अतिथि हामीले सधैँ चाहिँ श्रोताहरूलाई यङ ट्यालेन्ट अन्तर्गत हाम्रा नयाँ जोस जागर भएका युवा साथीहरूलाई ल्याउने गर्छौँ आज हामीले सुरुमा भने जस्तै शोभा बहिनी आइसक्नु भएको छ शोभा बहिनी तपाईँलाई स्वागत छ कार्यक्रममा
धन्यवाद
कहाँबाट सुरु गरौँ कुरा
हजुरलाई जहाँबाट सुरु गर्नु मन लाग्छ त्यहीँबाट गर्नुहोस्
होइन गायनको प्रसङ्गबाट सुरु गरौँ न कस्ता गीतहरू मनपर्छन् गान गाउन
म्युजिक भनेको सबै उस्तै हो होइन त्यही भएर मलाई सबै किसिमको मनपर्छ आधुनिक भयो लोकदोरी पनि मनपर्छ अनि पप सङहरू जुनै पनि मनपर्छ
बढी गाउने गीतहरू चाहिँ कस्तो हुन्छ
म चाहिँ धेरै जसो आधुनिक गीतहरू गाइरहेको हुन्छु
हजुर आधुनिक गीत बढी गाउनको कारण के
आधुनिक गीत चाहिँ अरू गीतहरूभन्दा धेरै मेलोडियस नै हुन्छ भनौँ होइन अनि आधुनिक गीतले धेरै मन छुने होइन पीडामा नि साथ दिन्छ खुसीमा
मलाई एकदमै मनपर्छ अनि तपाईँलाई कसले प्रेरित गर्यो त गाउनको लागि
प्रेरित गरे भन्दा कसले गर्यो भन्दा पनि अब आफैमा चाहना हुनु पर्दो रहेछ होइन अनि त्यही हो सानैदेखि मलाई गाउनु धेरै मनपर्ने अनि घरमा पनि अब सबैले गाउनुहुन्थ्यो लाइक मेरो बाबा गाउनुहुन्थ्यो होइन अनि बाबाले गाएको सुन्थे अनि त्यतिकै गाउनु मन लाग्थ्यो त्यतिकै गाउँदै
बाबाले बाबाले गाएको होला चाहिँ गाएको सुन्ने कि नाच्ने त्यतिखेर चाहिँ
नाच्दा त नाच्थे होइन अनि अहिले चाहिँ अब आउँदैन राम्रो नाच्ने त्यही भएर सरम लाग्छ नाच्दिनँ अहिले
सीताले सिकाउँछ त डान्सिङ क्लासमा
एकदम आउँछ नि त डान्स त
अब तपाईँकोमा आउँछु म क्लास
गाङनाम स्टाइलको आउँछ होइन
त्यसो भने हजुरलाई त धेरै सपोर्ट त मिलिरहेको होला फ्यामिलीबाट
हजुर धेरै सपोर्ट छ मलाई
अब फादरै गाउने भएपछि
करियरको हिसाबले चाहिँ कस्तो सोच्नु भएको छ गायन क्षेत्र कसरी लानुहुन्छ अगाडि
खै अब गायन क्षेत्रलाई नछोड्ने चाहिँ भनिरहेको छु अब कहाँसम्म सफल हुन्छु होइन अनि त्यही हो गाउँदै जान्छु अनि अर्थक पनि गर्नुपर्छ होला होइन अब गायनले मात्रै यहाँ सब कुछ हुन्छ जस्तो त लाग्दैन मलाई त्यही हो
अलि माइक्रोफोन छेउमा आएर बोल्नुपर्छ होला जस्तो लाग्दैछ
अनि अहिले चाहिँ के गर्नुहुन्छ त गायकको सँगसँगै
अहिले मैले केही पनि गरिरहेको छैन, त्यही ल्याङ्ग्वेज क्लासै जाँदैछु होइन, किनभने मेरो इङ्ग्लिस अलिक त्यति राम्रो छैन भन्नुपर्छ, अनि त्यही अब चाहिँ कोर्स गर्ने सोचमा छु, अब गर्छु होला।
त्यो अङ्ग्रेजी अस्ट्रेलियामा अङ्ग्रेजी सिक्यो नि होइन, नेपाली गीत गाउने मान्छे अङ्ग्रेजीमा त्यो नेपाली गीतलाई बनाएर गाइदिउँ जस्तो लाग्दैन?
त्यो सोच चाहिँ गर्दैछु म होइन, अब कहाँसम्म सफल हुन्छु
त्यो
बेला बेला सोचाइ आउँछ। त्यस्तो
अलिअलि फटाइहाल्नु कुरा गरेको नि मैले, हामी स्कुलमा हुँदाखेरि चाहिँ नेपाली गीतलाई अङ्ग्रेजीमा बनाउँथ्यो क्या, के अरे ओ थर्ड ब्रदर डन्ट गो फर्दर फर्दर यु आर स्याड आई अल्सो स्याड स्वर चाहिँ ठिकै छ तर गीत गाउने खालको स्वर छैन,
होइन त्यही हो, गीत गाउन थाल्दा त काँगार आउँछ भनेर डरै जाने,
हैन जित्दा नि फरक पर्दैन।
अनि परिवारको विषयवस्तु नि सोधौँ न, घरमा कतिको प्र्याक्टिस हुने गर्छ, बाबामाले कतिको, बाबाले खास गरी प्र्याक्टिस गर्नलाई कतिको प्रेरित गर्नुहुन्छ, त्यो म्युजिकल इन्स्ट्रुमेन्ट्सहरू त्यसपछि अरू अरू वातावरण कस्तो छ?
आमा बाबाले त त्यही भन्नुहुन्छ, अब म्युजिकल फिल्डमा लागिहालेको छ होइन, नछोड्नु, अब अब हुन्छ नि म्युजिक क्लासहरू लिनु नपाए पनि घरमा प्र्याक्टिसहरू गर्नु, त्यो हुँदाखेरि स्वर अब बिग्रिँदैन होइन, रियाज हुन्छ भनेर त्यही हो प्र्याक्टिसहरू गर्नु दिनुहुन्छ, अनि त्यही हो ट्र्याकमा गाउँछु ओर्छु होइन, अब त्यस्तो त्यो फर्मल क्लासै त लिएको छुइनँ मैले, नेपालमा हुँदा चाहिँ हल्का अब लिँदै थिएँ, अब प्रोसेस भएर यहाँ आइहालेँ, त्यही भएर क्लास चाहिँ छैन, त्यही हो घरमा त्यतिकै गाउँछु अनि त्यसैले नै प्र्याक्टिस हुँदैछ भन्नुपर्छ।
त्यो हाम्रो नयाँ साथीहरू छन् नि यहाँनिर सङ्गीत क्षेत्रमा लाग्ने, एउटा ब्यान्ड साथीहरूले खोल्नु भएको छ होइन, त्यसपछि अर्को एउटा नमस्ते कल्चरल ग्रुप छ होइन, उहाँहरू साथीहरूले सङ्गीतमा चासो राख्ने साथीहरूको ग्रुपहरू छ, उनीहरूसँग चाहिँ त्यो लाइभ म्युजिक पर्फर्मेन्स होइन, लाइभ भन्नाले बाहिर गएर कुनै स्टेजमा होइन, तर लाइभ नै म्युजिकल इन्स्ट्रुमेन्ट बजाएर सिक्ने क्रम चाहिँ कतिको चल्छ?
त्यस्तो चाहिँ अब सधैँभरि सिक्ने चाहिँ हुँदैन होइन, किनभने सबै अब आफ्नो व्यस्तता छ सबैको, त्यही भएर सधैँभरि टाइम चाहिँ हुँदैन, त्यही हो बेला बेला हामी भेला हुन्छौँ गाउँछौँ, अनि बेला बेला यहाँ प्रोग्राम पनि भइरहेछ त्यसमा म गाइरहेको छु, हजुरहरूले सुन्नु पनि भएको होला होइन, त्यही हो।
अब हामीले गफ मात्रै गऱ्यौँ होइन, अब स्वर सुन्ने बेला भएको छ, कुन गीतमा गाउँदै हुनुहुन्छ अहिले?
रिजा उप्रेतीको अङ्गालोमा बाँधन भन्ने गाना,
रिजा उप्रेतीको अङ्गालोमा बाँध्न भन्ने गाना ट्र्याकमा गाउँदै हुन्छ, हामी आइफोनबाट ट्र्याक म्युजिक बजाउने प्रयास गर्दैछौँ होइन, कसरी सफल हुन्छ त्यस अनुसार अगाडि बढौँला।
सिकिहालेको म त क्या मस्त भएर
गीत गाइरहेको बेला चाहिँ सीता निदाइरहेको थिएँ
निदाको होइन म त कस्तो मस्त भएर सुनेको नि कति छिटो सक्यो भने फिल्ममा क्या सकिता
दिलमा छोयो जस्तो गरेर सुन्नु
कति कति प्र्याक्टिस गर्नुपर्छ एउटा ट्र्याकमा राम्रोसँगले यसरी पर्फर्मेन्स गर्नलाई
कति गर्नुपर्छ भन्दा पनि यो गीत मैले यहाँभन्दा अगाडि मैले गाएको थिएन यसरी ट्र्याकमा होइन अनि अघि बिहान ट्र्याक खोजेँ भेटेँ अनि प्र्याक्टिस गरेँ भनेपछि एक दिन लाग्दो रहेछ एउटा गीत प्र्याक्टिस गर्नुको लागि त्यही हो बिहानदेखि अहिलेसम्म प्र्याक्टिस गर्दा मैले यतिको गाएँ अहिले
भनेपछि एक दिनमा कति दस बाह्र पटकसम्म गाइयो
मैले त्यस्तै दसचोटि गाएँ
होला छिटै छिटै पक्रिहालिन्छ
पहिला सुनेको गाना हो नि त यो त्यही भएर सुनेको गानाहरू पक्रिनु सजिलो हुन्छ
अघि आधुनिक गीत बढी मनपर्छ अलि आधुनिक गीत गाउँछु भन्ने चाहना थियो अलि अर्कै खालको गीत आयो यो गीत त के हो कि मैले भन्न सकिनँ आयो राजलाई सीतालाई कुन खालको गीत हो यो
मलाई पनि कुनो कुनो भनेर हुन्छ नि माइन्ड
कस्तो भने आधुनिक भन्दा अलि छुट्टै हुन्छ नि पप खालकै हो तर स्लो पप हुन्छ नि के भन्नु मलाई पनि त्यति आउँदैन
आधुनिकको दाजु होइन
किनभने त्यो बिबिचमा कतिवटा भर्सहरू त्यो शैली चाहिँ पप स्टाइल आउने होइन तर टोन चाहिँ फेरि आधुनिकको तानेको होइन बढी जस्तो स्टेजमा गाउँदाखेरि चाहिँ कुन गीत गाउने गरेको छ
म बेला बेला पप स्टाइलको पनि गाइरहेको हुन्छु आधुनिक पनि गाइरहेको हुन्छु त्यस्तो त्यो एक खालको मात्रै गाउँछु भन्ने हुँदैन त्यही हो सुन्नुको लागि चाहिँ आधुनिक बढी सुनिरहेको हुन्छु तर गाउँदा चाहिँ अब गाउने बेलामा जुन गाउनु मन लाग्छ म त्यही गाउँछु होइन त्यही हो सबै खालको
सबैभन्दा मनपर्ने गीत कुन
गीतहरू त धेरै नै मनपर्छ अब एउटा मात्रै भन्न अलिक गाह्रै हुन्छ त्यही हो पुरानोमा सोध्नुहुन्छ भने चाहिँ तारादेवीको एउटा गाना मनपर्छ काली ओह्रालीहरूमा भन्ने मलाई धेरै मनपर्ने गाना
ट्र्याक छैन है
हजुर छैन
त्यो त्यो मनपर्ने गीत चाहिँ ट्र्याक बिना अलिकति सुन न फर्स्ट भर्स चाहिँ
हुन्छ ओ काली ओह्रालीहरूमा भन्जङ्गनी चौतारीहरूमा सुन्दर ती दहहरूमा हिमालका विशाल छातीहरूमा जहाँ जहाँ जान्छौ तिमी म पाइला पनि पछ्याइरहन्छु यी छहरा खोला खहरेहरूमा सम्झना पनि बगिरहन्छु उकाली ओह्रालीहरूमा
उक्काली ओह्रालीहरूमा म पछ्याइरहन्छु यति स्वर मिठो स्वर भएको मान्छेलाई नपछ्याउने को होला र है
एकदमै मिठो
अब करियरको कुरो गरौँ होइन सङ्गीत क्षेत्रमा लागेर धेरै साथीहरूले चाहिँ प्रवासमा आएर होइन वेस्टर्न कन्ट्रिजमा आएर पनि एल्बम निकाल्ने तयारी गरिरहेका छन् कति एल्बमहरू निक्लिसके कति गीत रेकर्ड भइसके त्यो फड्कोमा चाहिँ कतिको अगाडि बढ्नु भएको छ तपाईँ
मेरो विचारमा गर्नु चाहिँ पर्ने हो त्यस्तो होइन किनभने पहिल्यैदेखि म पनि गाइरहेको छु अनि गर्नु चाहिँ पऱ्यो भन्छु तर अब साथ नपाएर पनि होला होइन अनि त्यही हो अब चाहिँ सोच चाहिँ बनाउँदैछु अब टु इयर्स भित्रमा चाहिँ हुन्छ कि भन्ने विचार गर्दैछु
म त्यहाँ अलिकति जोड्न खोजेको चाहिँ साथ नपाएर भन्नुभयो तपाईँले चाहिँ कुन कुन क्षेत्रको तपाईँले साथ पायो कस्तो वातावरण बन्यो भन्ने चाहिँ त्यो तपाईँको सपना पुरा हुन सक्ला
कस्तो भने अब गाउनुको लागि शब्द सङ्गीत त्यो चाहिन्छ नै होइन अनि त्यही हो अब शब्द लेख्ने मान्छे अनि सङ्गीत गर्ने कोही कोहीले मलाई होइन अब उहाँहरूको क्रिएसनमा चाहिँ मलाई चान्स दिनुभयो भने होइन अब गर भन्नुभयो भने म गर्छु अनि अब उहाँहरूले गर भन्नुपर्छ भन्ने पनि होइन, मेरो चाहना छ मैले खोज्नु पर्ने पनि हो हुनु चाहिँ होइन,
हजुर
मैले खोज्नु पर्ने पनि हो। अब म गर्छु होला किनकि अहिले अहिलेसम्म त म यहाँ नयाँ थिएँ नि त, त्यही भएर मलाई अब त्यति यहाँको केही थाहा पनि थिएन, अहिले त अब धेरै नै बुझि पनि सके अनि अब गर्छु होला, म गर्छु पनि।
भनेपछि नेपाली सङ्गीत क्षेत्रलाई साउथ अस्ट्रेलियाबाट एउटा अर्को नयाँ एल्बमको आशा गरौँ केही समयपछि।
हजुर आशा गर्नुहोस्, तर छिटो चाहिँ हुँदैन, अलिक ढिलै चाहिँ हुन्छ होला,
ढिलो छिटो जे भए पनि हामीले एउटा आशा गर्न सक्छौँ।
हजुर
श्रोताहरू, समय निकै डाँडा काटिसकेको छ, यसपछि भोइस अफ साङ्गेला कार्यक्रम सञ्चालन हुँदैछ, हामी भोइस अफ साङ्गेलाका साथीहरूलाई स्वागत गर्ने तयारी गर्दैछौँ। शोभा बहिनी आफ्नो समय निकालेर आइदिनु भयो, हाम्रो श्रोताहरूलाई यति मिठो स्वर सुनाइदिनु भयो यहाँबाट होइन, आगामी दिनमा तपाईँको प्रगतिको हामी कामना गर्छौँ। तपाईँको समयको लागि धेरै धेरै धन्यवाद।
हजुर तपाईँलाई पनि धन्यवाद, मलाई बोलाइदिनु भयो, केही शब्द बोल्नु पाएँ देशको लागि, धेरै धेरै धन्यवाद तपाईँहरूलाई पनि,
अनि बेस्ट अफ लक तपाईँको सांस्कृतिक करियरको लागि।
हजुर थ्याङ्क यू।
श्रोताहरू अब यति भनेपछि हामीले बिदा माग्ने बेला भएको छ, हाम्रो श्रोता साथीहरूबाट हामी अबको एक हप्तासम्म टाढा रहन्छौँ, फेरि एक हप्ता पछाडि स्टुडियोमा आइपुग्छन् भने भोइस अफ साङ्गेलाका साथीहरूलाई स्वागत गर्छौँ हामी। अहिलेलाई अन्तिममा गीत कुन गीत छोडेर जाने भन्ने कुरो म शोभा बहिनीलाई सोध्छु, उहाँको रोजाइको निकै मिठो गीत।
हजुर अन्जु पन्त दिदीले गाउनु भएको एउटा गजल छ मेरा आसक्तिका भन्ने, त्यो गाना
आजलाई हामी श्रोताहरूको लागि पनि र शोभा बहिनीको अनुरोधमा पनि यो गीत हामी छोड्दैछौँ। अर्को साता आइतबार 5:30 बजे यो संसारका अर्को नयाँ टिम आउनेछ तपाईँलाई स्वागत गर्नलाई। अहिलेलाई हामी मेरो आसक्तिका भावना यो अन्जु पन्तको स्वरमा। श्रोताहरू ब्याकग्राउन्डमा म्युजिक तपाईँलाई बज्दै बजाउँदैछु म, भोइस अफ साङ्गेला सञ्जयजी आउनु भएको छ, सञ्जयजी तपाईँलाई स्वागत गर्छु म।
थ्याङ्क यू इन्द्रजी, युवा संसारमा स्वागत गर्नुभयो, तर यसपछि हाम्रो कार्यक्रम भोइस अफ साङ्गेलाका लागि श्रोताहरूलाई रेडियो छोडेर कतै नजान र हामी 2 मिनटपछि फेरि तपाईँहरूको रेडियो सेटमा।
तपाईँलाई एउटा आरोप छ,
के आरोप हो
के अरे, तपाईँलाई मैले स्वागत गरेँ तर युवा संसारको टाइमको बिचमा आएर तपाईँले अकुपाई गर्नुभयो हाम्रो टाइम।
ए भनेपछि 2 मिनट त्यसको लागि चाहिँ म माफी माग्न चाहन्छु, नेक्स्ट प्रोग्राम चाहिँ हामी 2 मिनट त हाम्रो के अरे हाम्रो कार्यक्रमबाट तपाईँहरूलाई म बोनसको रूपमा तपाईँहरूलाई म उपलब्ध गराउने बाचा गर्छु।
हुन्छ सञ्जय, तपाईँलाई यो भोइस अफ साङ्गेला सञ्चालन गर्दै जानु होला, हामी आजबाट अहिलेलाई बिदा माग्छौँ।
आजबाट होइन नि।